नहीं, अभी इसको अपने आने वाली जिंदगी के बारे में कोई तजर्बा नहीं है, और वालिदैन के जो इसको 20 साल 25 साल पाल पोस कर उसकी भलाई के लिए हर काम कर रहे हैं, लिहाजा वही इसके लिए मुस्तकबिल के बारे में अच्छा सोच सकते हैं। लिहाजा बालिगा के लिए शर्त लगाई गई है कि उसका वली होना जरूरी है, जबकि मुतल्लिका या मुतवफी औरत के लिए वली की शर्त
कल अदम हो जाती है।
एक सेकंड, मैं 10 सेकंड बोल लूंगा ताकि तकमील हो जाए। उन्होंने फरमाया कि भी मैंने ये कहा कि बेवा या मुतल्लका, मैं बाकिरा बालिगा के लिए भी मेरे नजदीक और हुजूर की हदीस में वही हुक्म है। दूसरा, हजरते आयशा सिद्दीका की रिवायत कि जिस औरत ने अपने वली की इजाजत के बगैर निकाह किया वो बातिल है, लेकिन उनका अपना अमल कि उन्होंने अपनी भतीजी का निकाह उसके बाप के पूछे बगैर करा दिया, तो हदीस का एक मुसल्लमा उसूल है कि जब किसी कोई रावी अपनी रिवायत के खिलाफ अमल करे तो इसका मतलब ये होता है कि ये इस पर अमल करना उसके नजदीक लाजमी नहीं है। तो खुद हजरत आयशा सिद्दीका रजी अल्लाह अन्हा का अमल कि उन्होंने अपनी भतीजी का निकाह अपने भाई अब्दुर्रहमान से पूछे बगैर कर दिया,
बिल्कुल ठीक है।
उसकी तौजीह मैं ये करना चाहूंगा कि जैसे कि खुद मुफ्ती साहब ने अभी हदीस कोट की थी कि अल अय्यम व तुस्त अमर वल बाकिरा तो
वल बिक्र तो वल बिक्र तुस्त
अमर तुस्त अजन, तो हदीस में ये भी वाज़ेह अल्फाज आए हैं कि मुतल्लिका औरत को खाली मशवरा दिया जाएगा, लेकिन जबकि बाकिरा औरत से पूछा जाएगा सिर्फ कि बेटा आपका निकाह फरान से किया जा रहा है,
और अगर वो खामोश रही तब भी उस
तब भी उसकी रजामंदी
है। इस्तिज़ान के माने ये इस्तिज़ान के माने पूछने के नहीं है, इस्तिज़ान के माने इजाजत लेना, इज़्ज़त लेना।
देखिए बात यह है कि जब शरीयत ने इस बात में फर्क रखा है कि बाकिरा से खाली पूछा जाएगा और सैयबा यानी मुतल्लिका या मुतवफ़ियाना ज़ौज से सिर्फ कहा जाएगा या उसकी च्वाइस को कबूल कर दिया जाएगा, तो पता चला कि दोनों में फर्क है। वली की मौजूदगी जरूरी है, अलबत्त सैयबा और गैर सैयबा में इख्तिलाफ है जो हदीस से वाज़ह है।
एपिसोड बहुत
साहब, अभी पिछले हफ्ते सुप्रीम कोर्ट ऑफ पाकिस्तान ने लाहौर हाई कोर्ट के फैसले को अलअदम करार दिया और शरीय अदालत के इस फैसले को दुरुस्त जाना कि मुसलमान बालिग आकिल औरत वली के बगैर शादी कर सकती है। आप फरमाइए।
देखिए, जो अभी जो जजमेंट आई है सुप्रीम कोर्ट की, इसमें टेक्निकल पॉइंट पे उन्होंने फैसला दिया है, कोई खास डिस्कशन नहीं की है उसमें उन्होंने,
ठीक,
और उन्होंने सिर्फ ये कहा है कि लाहौर हाई कोर्ट जो थी वो जो शरीयत कोर्ट का फैसला हुआ था, फेडरल शरीयत कोर्ट का फैसला, उससे बाउंड थी, जो फैसला हो गया था उसके खिलाफ वो नहीं जा सकती थी। ये एक जुडिशियल प्रिंसिपल है कि एक कोर्ट दूसरे से बाउंड होती है। उन्होंने खास कोई डिस्कशन नहीं की, लेकिन ये उन्होंने जरूर कहा है इस जजमेंट में कि जो फेडरल शरीयत कोर्ट का फैसला था वो सही था
जी,
और औरत कोई बालिग औरत जिसमें अंग्रेजी क्लास सुई जेनरी कहते हैं उसको, यानी जो कैपेसिटी टू कॉन्ट्रैक्ट, यानी जो कि कॉन्ट्रैक्ट कर सकता है, कोई बालिग औरत जो कॉन्ट्रैक्ट कर सकती है उसको किसी वली की परमिशन की जरूरत नहीं है शादी करने के लिए। अब मैं आपको शरीयत कोर्ट की जो डिसीजन है उस पर ले जाता हूँ। ये जस्टिस आफ्ताब हुसैन साहब ने फैसला दिया था और ये 7 जजेस की बेंच थी और उसमें एक जज मौलाना तकी उस्मानी भी थे, उनका नाम काफी मशहूर है जो होते हैं दारुल उलूम के, और ये यूनानिमस डिसीजन था, इसमें कोई तफरका नहीं था, और उसमें जितनी हदीसें मुफ्ती साहब ने बयान की हैं, जितनी हदीसें उन्होंने बयान की हैं, ये सब हदीसों को उसमें निचोड़ है, सब पे डिस्कशन की गई है, और जो चीज उन्होंने फाइनल जो फैसला दिया वो ये दिया उसमें, उन्होंने ये कहा कि हजरत इमाम अबू हनीफा उनको कोट करके उन्होंने कहा कि हजरत इमाम अबू हनीफा ने ये कहा, फरमाया कि ये जो बै यानी बेचना, किसी चीज को बेचना जो होता है उससे मुशाबियत थी, एनालॉजी क्यास आराई उन्होंने उससे की, और उन्होंने कहा कि जब एक औरत इस काबिल हो सकती है कि वो चीज बेच सकती है, उसको ये हक हासिल है कि वो अपने पर्सन के लिए अपने लिए जो चाहे फैसला करे,
माली तसरुफ जब कर सकती है,
कर सकती है, तो बेसिक उसकी रीजनिंग जो थी, लॉजिक ये था उसका। अच्छा, अब जो फर्क है जो उन्होंने उसको भी जिक्र किया, वो मालिकी और शाफई उनका जो मस्तक है उसमें फर्क है, उसमें ये कहते हैं कि वली کا کی رضامندی ضروری ہے, لیکن جہاں وہ یہ کہتے ہیں کہ رضامندی ضروری ہے وہاں جو حدیث کوٹ کرتے ہیں اس میں یہ بھی ہے کہ اگر ولی کی رضامندی سے شادی نہیں ہوتی تو اس صورت میں شادی انویلڈ ہوتی ہے, لیکن آدمی کو مہر دینا لازمی ہے.
صحیح,
یہ آپ اندازہ کیجیے, مہر دینا لازمی ہے. اور اگر وہ عورت اور آدمی ایک ساتھ, یعنی عورت آدمی کا رہ سکے, کوہبیٹیشن ہو چکی ہے, تو وہ زنا نہیں ہے.
صحیح,
یہ بھی انہوں نے کہا. تو بہر صورت اس سے یہ ظاہر ہوتا ہے کہ ولی کی جہاں امپورٹنس شافعی اور مالکی میں دکھائی گئی ہے, لیکن کوئی بائنڈنگ چیز نہیں ہے. اور جو حدیثیں کوٹ کی ہیں, حضرت امام بخاری فرماتے ہیں کہ وہ اتنی مستند حدیثیں نہیں ہیں اس معاملے پہ. اور قرآن شریف میں بھی جو ذکر ہے, آیت 221 کا ذکر کیا مولانا صاحب نے, وہ صرف مشرک عورتوں اور مشرک مردوں کے لیے ہے. اور اس میں اگر اجازت کی بات کی گئی ہے یا اس سے کیا سارائی کر کے کہا جاتا ہے, تو وہ ایک قسم سے صحیح بھی ہو سکتا ہے. اگر کوئی کسی غیر مسلم سے شادی کر رہا ہے تو اس میں یقیناً کسی کی پرمیشن کی ضرورت ہونی چاہیے. لیکن یہ کہنا کہ ولی کی پرمیشن ضروری ہے شادی کرنا, یہ تو سراسر اسلامی قوانین کے خلاف.
محترمہ سسی پلجو صاحبہ, آپ ہی فرمائیے کہ ہمارا جو معاشرہ ہے اس میں یہ قوانین اسلامی شریعت کے مطابق نافذ ہوتے ہیں. ہمارے معاشرے میں کیا ولی کی اجازت کے بغیر لڑکی شادی کر سکتی ہے, کرنا چاہیے اسے؟ ظاہر مذہبی نقطۂ نگاہ تو آپ نے علماء سے لے لیا, آپ کیا فرماتی ہیں؟
اگر ہم انسانی حقوق کے حوالے سے دیکھیں, اپنے معاشرے کے حوالے سے دیکھیں, اور دنیا کے جو دوسرے لوگ رہنے والے ہیں ان کے یونیورسل جو رائٹس ہیں, اس تناظرے میں دیکھیں تو ولی کی کوئی ضرورت نہیں ہے. جسٹس صاحب نے کہا خوشنودی ہو سکتی ہے, اور میرے خیال میں قرآن شریف, ہم سب مسلمان ہیں, اس سے یقین رکھتے ہیں, فخر ہے ہم مسلمان ہیں, اس میں بھی کافی حد تک یہ واضح ہو جاتا ہے کہ ولی کے بغیر ایک عاقل بالغ لڑکی جو ہے وہ اگر دوسرے فیصلے کر سکتی ہے تو شادی بھی کر سکتی ہے. اس موڑ کے بعد خاص طور پہ مشرقی ممالک میں یا ساؤتھ ایشیا کے اس ریجن میں شادی ہوئی, یعنی آپ نے رسک لیا, جیسے بزنس میں بندہ لیتا ہے, اچھا ہو گیا, کامیاب ہو گیا تو زندگی بدل گئی, ناکام ہوا تو آپ کی زندگی کو بھی لے ڈوب سکتا ہے. اور میں یہ کہنا چاہوں گی کہ پاکستان ان ممالک میں سے ہے جو 1948 اف آئی ایم ناٹ رانگ, اس میں جو یہ یونیورسل چارٹ آف ہیومن رائٹس, اس میں سارے جو بیسک ہیومن رائٹس آتے ہیں اس میں وہ پاکستان شامل ہے. سعودی عرب شاید شامل نہیں تھا یا نہیں ہے, لیکن پاکستان ان ممالک میں سے شامل ہے جو اس رائٹس کی بات کرتا ہے. پھر جو انٹرنیشنل ریکگنائز رائٹس ہیں, رائٹ ٹو سے, رائٹ ٹو چوز, وہ بھی ہم پر عائد ہوتے ہیں, ہمارے ملک میں عائد ہوتے ہیں. اس حوالے سے بھی دیکھا جائے کہ ایک لڑکی اور لڑکے میں فرق نہیں ہے, جو وہ سانس لیتی ہے وہ بھی سانس لیتا ہے. اور اس تناظرے میں دیکھیں کہ اگر وہ ملکیت کو بیچ سکتی ہے, اس میں کانٹریکٹ کر سکتی ہے, تو شادی بھی کر سکتی ہے.
اور یہ ایک بات بتا رہے ہیں آپ کو, ہمارے معاشرے میں جو ہمارا اسلامی جمہوریہ پاکستان ہے اس میں کتنے فیصد خواتین ایک تو خواندہ ہیں, نمبر ٹو یہ کہ اس میں کتنے فیصد خواتین ایسی ہیں کہ جو خرید و فروخت کر سکتی ہیں, جیسا کہ آپ نے فرمایا. تو آپ یہ سمجھتی ہیں کہ ہمارے معاشرے کو پیش نظر رکھتے ہوئے لڑکی کو اپنی مرضی کی شادی کی اجازت دے دینی چاہیے؟
بالکل, لڑکی کو شادی کی اجازت اگر نہیں دیں گے تو یہ شائستہ المانی کا کیس کیا ہے؟ یہ جو ولی کا نام لے کر, میں تو کہتی ہوں پاکستان 1947 میں آزاد ہوا, شاید فقط مردوں کے لیے, وہ بھی صحیح جمہوری طریقہ نہیں ہے تو آزاد تو شہری ابھی بھی نہیں ہے. کیا عورت آزاد نہیں ہے 1947 کے بعد؟ یہ ولی کا ہی فقط ایک نقطے پہ ہماری قوم آ کر کھڑی ہو گئی ہے, اور آدھی سے زیادہ آبادی کو ہم نے مفلوج بنا دیا ہے. اب دیکھیں دیہاتوں میں کیا ہوتا ہے, ہم تو فیصلے اسلامی حوالے سے یا فتوائیں جاری کرتے ہیں شہروں میں, اس کا اثر جو ہوتا ہے ٹنڈو باغوں میں ہوتا ہے, چھاچروں میں ہوتا ہے, مٹھی میں ہوتا ہے, وہ جو گھٹکی میں اور پنو آتے, یہاں کی شائستہ آلمانی ہے جو ابھی تک اس کو پتا نہیں ہے کہ اس کی زندگی کا فیصلہ, کہ ابھی تک اس کے جو برادری کے نام نیاز لوگ ہیں وہ کہتے ہیں کہ یہ ٹھیک ہے طلاق بھی کروا دی,
یعنی دو لوگ جو سوشل کانٹریکٹ میں شامل ہو چکے, شادی کر چکے, اور ولی, وہ کہتے ہیں ولی بھی شامل تھا, لیکن ہم کہتے ہیں ولی کی کوئی اس میں ضرورت ہے یا نہیں ہے, وہ شادی ہو چکی تھی, وہ طلاق کی بھی بات آ گئی. یہ ساری چیزیں ان ہزاروں لاکھوں کروڑ جو خواتین ہیں اس کی زندگیوں پر بری طرح اثر انداز ہوتی ہے.